नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा चालू आर्थिक वर्षको बिहिबारसम्म लक्ष्यको 87.7% राजस्व संकलन, पूँजीगत खर्च झण्डै 55%, अन्तर्राष्ट्रिय आर्थिक सहायताको प्रतिबद्धतामा झण्डै 6%ले वृद्धि, चालू आर्थिक वर्षको 11 महिनामा 9 खर्ब 4 अर्ब भन्दा बढी विप्रेषण आप्रवाह लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौं।
चालू आर्थिक वर्षको बिहिबारसम्म लक्ष्यको 87.7% राजस्व संकलन भएको छ। सरकारले चालू आर्थिक वर्षमा 11 खर्ब 80 अर्ब भन्दा बढ़ी राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा बिहिबारसम्म 10 खर्ब 35 अर्ब बराबरको राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार 10 खर्ब 67 अर्ब 96 करोड़ रूपियाँ बराबरको कर राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म 9 खर्ब 57 अर्ब 41 करोड़ 44 लाख रूपियाँ बराबरको संकलन गरिएको छ। यो कुल लक्ष्यको 89.65% बराबर हो। त्यस्तै विकास निर्माणका लागि विनियोजन गरिएको पूँजीगत खर्च पनि 2 खर्ब माथि पुगेको छ। सरकारले पूँजीगत तर्फ 3 खर्ब 78 अर्ब 9 करोड़ 77 लाख रूपियाँ बराबरको बजेट विनियोजन गरेको थियो। त्यसमध्ये हालसम्म 2 खर्ब 6 अर्ब 66 करोड़ 97 लाख रूपियाँ बराबर खर्च भएको छ। यो कुल विनियोजनको 54.58% बराबर हो। त्यस्तै वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको मध्ये हालसम्म 57.72% बराबरको बजेट खर्च भएको छ। सरकारले 1 खर्ब 89 अर्ब 43 करोड़ 76 लाख रूपियाँ बराबरको बजेट वित्तीय व्यवस्थातर्फ विनियोजन गरेको थियो। कोविड-19 महामारीको विषम परिस्थितिका बीच हालसम्मको राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको सरकारले जनाएको छ। चालू आर्थिक वर्षमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही 11 खर्ब 52 अर्ब 42 करोड़ रूपियाँ संकलन हुने अनुमान गरिएको थियो, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा 18%ले बढ़ी हो।
चालू आर्थिक वर्षमा अन्तर्राष्ट्रिय आर्थिक सहायताको प्रतिबद्धतामा गत आर्थिक वर्षको तुलनामा झण्डै 6% वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ। आर्थिक सहायतामा ऋणभन्दा अनुदानको हिस्सा बढ़िरहेको छ। चालू आर्थिक वर्षमा 2 खर्ब 37 अर्बको वित्तीय सहायताको सम्झौता भएकोमा अनुदान 39% र सहुलियतपूर्ण ऋण 60% रहेको छ। अन्तर्राष्ट्रिय आर्थिक सहायता परिचालनका विषयमा केन्द्रित रहेर हामीले अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख एवं सहसचिव ईश्वरी प्रसाद अरियालसँग कुराकानी गरेका छौं। चालू आर्थिक वर्षको आज अन्तिम दिन, चालू आर्थिक वर्षमा यो वैदेशिक सहायता परिचालनको अवस्था कस्तो रह्यो?
चालू आर्थिक वर्षमा चाहिँ 2 खर्ब 37 अर्ब 90 करोड़ बराबर वित्तीय सहायता प्राप्त हुने गरी विकास साझेदारसँग सम्झौता भइसकेको छ। उक्त सहायता मध्ये अनुदान रू 93 अर्ब 25 करोड़ र सहुलियतपूर्ण ऋण रू 1 खर्ब 44 अर्ब 61 करोड़ प्राप्त हुनेछ। अनुदानतर्फ संयुक्त राज्य अमेरिकाबाट रू 79 अर्ब 71 करोड़, विश्व जलवायु कोषबाट 5 अर्ब 58 करोड़, स्विजरल्याण्डबाट 2 अर्ब 74 करोड़, जापान सरकारबाट 2 अर्ब 61 करोड़ बराबरको अनुदान प्राप्त हुने गरी सम्झौता भएको छ। सहुलियत ऋणतर्फ विश्व ब्याङ्कबाट 48 अर्ब 95 करोड़, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट 46 अर्ब 70 करोड़, एसियाई विकास ब्याङ्कबाट 26 अर्ब 87 करोड़, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट रू 11 अर्ब 62 करोड़ र जापान सरकारबाट 10 अर्ब 47 करोड़ प्राप्त हुने गरी सम्झौता सम्पन्न भएका छन्। र यो सहायताको गत वर्षभन्दा अलिकति फरक छ। प्राप्त भएको सहायता मध्ये अनुदानको हिस्सा 39% र सहुलियतपूर्ण ऋणको अंश 60.80% रहेको छ। गत आर्थिक वर्षमा अनुदान सहायताहरू 27 अर्ब 38 करोड़ प्राप्त भएकोमा चालू आर्थिक वर्षमा 93 अर्ब 38 करोड़ प्राप्त भएको छ। गत आर्थिक वर्षमा अनुदानको हिस्सा जम्मा 12.14% रहेकोमा अहिले अनुदानको हिस्सा 39.79% र ऋणको हिस्सा 60% छ। गत आर्थिक वर्षमा ऋणको हिस्सा 87.85% रहेको थियो।
यो तथ्याङ्कलाई आधार मान्दा लक्ष्यको तुलनामा कतिको कमी छ?
गत वर्षभन्दा अहिले वैदेशिक सहायतामा वृद्धि भएको छ। खास गरेर खुसीको कुरा, गत वर्षभन्दा अलिकति स्लाइटली 6% जति अन्तर्राष्ट्रिय आर्थिक सहायताको प्रतिबद्धता वृद्धि भएको छ र यसमा उल्लेखनीय रूपमा चाहिँ अनुदानको हिस्सा ऋणको भन्दा बढ़ी छ।
यो दात्री निकायहरूले प्रतिबद्धता जनाएका कार्यक्रम लागू गर्न नसकिएका कारणले पनि अनुदान कम हुने गरेको छ भन्ने गरिन्छ, के छ अवस्था?
हामी एलडीसी स्टाटसबाट माथि जान खोजिरहेका छौँ। त्यसभएको हुनाले हामीले प्राप्त गर्ने सहायताहरू अनुदान सहायताको हिसाब केही वर्षहरूमा घट्दै गए पनि चालू आर्थिक वर्षमा उल्लेखनीय रूपमा प्राप्त भएको छ। खास गरेर विदेशी सहायताबाट प्राप्त हुने अनुदान र सहुलियतपूर्ण ऋणहरू शोधभरना मोडालिटीमा छन्। शोधभरना मोडालिटीमा भएको हुनाले पहिला हामीले खर्च गर्ने र त्यसपछि दाती निकायहरूसँग शोधभरना माग्ने हिसाबले प्राप्त भएको हुन्छ। समयमै हाम्रो तर्फबाट समयमै खर्च गर्न नसक्ने र खर्च गरेको रकम पनि समयमै शोधभरना माग गर्न नसक्ने कारणले चाहिँ जति हामीले चाहिँ सम्झौता गरेका छौँ त्यति रकम प्राप्त हुन सकेको छैन। र नेपाल सरकारको विदेशी सहायता मात्र होइन कि नेपाल सरकारबाट को स्रोतबाट सञ्चालित आयोजनाहरूमा पनि जति हामीले बजेटमा समावेश गर्छौं त्यसको तुलनामा निकै कम खर्च भएको हुनाले र यो विदेशी सहायतामा त्यही हिस्साले चाहिँ खर्चमा कमी आई शोध भर्न प्राप्त हुन नसक्दा बजेटमा जति समावेश रकम गरिएको छ त्यति अनुसार रकम उपलब्ध हुन सकेको छैन।
यो शोध भर्नामा जुन समस्या देखिएको छ यो समस्या निराकरणको लागि चाहिँ के गर्नु पर्ला, के कारणले यस्तो समस्या हुने गर्छ?
शोध भर्ना समयमै नपठाउने र आयोजनाहरूमा चाहिँ लेखा र आयोजना प्रमुखहरू बारम्बार परिवर्तन हुने र यसले शोधभरनामा समस्या पर्ने र चाहिँ आयोजना सम्झौता गर्दा र फाइनेन्सिङ एग्रीमेन्ट गर्दा जुन जुन खर्चहरू चाहिँ इलिजिबल हुन्छ भनिएको हुन्छ त्योभन्दा बाहिर गएर खर्च गर्ने परिस्थितिले गर्दा शोधभरना प्राप्त हुन नसकेको।
यो चालू आर्थिक वर्ष वैदेशिक सहायताको क्षेत्रमा चाहिँ भएका मुख्य मुख्य उपलब्धिलाई चाहिँ कसरी उल्लेख गर्न सकिन्छ?
अहिले मुख्य गरेर तीन चारवटा कुराहरूमा चाहिँ अन्तर्राष्ट्रिय आर्थिक सहायतामा चाहिँ एउटा उपलब्धि भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको लागि चाहिँ लगभग 400 मिलियन अमेरिकी डलर बराबरको चाहिँ करिब 47 बराबरको शून्य ब्याज दरको सहुलियतपूर्ण ऋण अहिले स्वीकृत गरेको छ। नेपालले लिएको चाहिँ सुधारका प्रयासहरूलाई सराहना गर्दै र चाहिँ कोविडले परेको प्रभावलाई कम गर्नलाई चाहिँ अन्तर्राष्ट्रिय मुद्रा कोषले निकै ठूलो सहयोग गरेको छ। यसमा हामीले सफलता प्राप्त गरेका छौं। त्यस्तै नेपाल सरकार र संयुक्त राज्य अमेरिका सरकार बीच भएको 659 मिलियन बराबरको करिब 80 अरब बराबरको अनुदान सहायता परिचालनको सम्झौता भएको छ। त्यो सम्झौतामा चाहिँ मुख्य गरेर त्योबाट प्राप्त हुने अनुदान सहायतालाई नेपालको राष्ट्रिय बजेट प्रणालीमा समावेश गर्ने त्यसको चाहिँ लेखा परीक्षण नेपालका महालेखा परीक्षकबाट गर्ने व्यवस्था गर्न चाहिँ त्यो सम्झौतामा समावेश गरिएको छ। एउटा ठूलो उपलब्धि हो। र अर्को एउटा ग्रीन क्लाइमेट फण्डले नेपाल सरकारलाई अहिले यो वर्ष चाहिँ लगभग 5 अरब सहायता दिएको छ र त्यसमध्ये पनि अहिले पछिल्लो चरणमा ग्रीन क्लाइमेट फण्डसँग हाम्रो एउटा अल्टरनेटिभ इनर्जी प्रमोसन सेन्टरसँग सम्झौता भएको छ र यो अल्टरनेटिभ इनर्जी प्रमोसन सेन्टर ग्रीन क्लाइमेट फण्डसँग भएको नेशनल एक्रेडिटेड इन्टिटी मार्फत अहिले पहिलो पटक चाहिँ नेपालमा चाहिँ हामीले अनुदान भित्राएका छौं। यो पनि एउटा ठूलो उपलब्धि हो र यसबाट चाहिँ आन्तरिक रूपमै भएका चाहिँ नेशनल एग्रिकल्चर इन्टिटीहरू प्रकृति संरक्षण कोष र अल्टरनेटिभ इनर्जी प्रमोसन सेन्टर जस्ता संस्थाहरू मार्फत अझ बढ़ी अनुदान भित्राउने हामीले अपेक्षा गरेका छौं।
वैदेशिक सहायता परिचालनलाई प्रभावकारी बनाउन यसलाई थप व्यवस्थित गराउनलाई चाहिँ के गर्नुपर्छ?
वैदेशिक सहायता प्रभावकारी बनाउन र खर्च बढ़ाउनलाई चाहिँ अहिले प्रोजेक्ट टाइड भन्दा पनि हामीले बजेट सपोर्टमा केही रकम वृद्धि गर्दै गएका छौं र हाम्रो अन्तर्राष्ट्रिय आर्थिक सहायता परिचालन नीति 2076 पनि बजेटरी सपोर्ट पहिलो प्राथमिकतामा राखेको छ। सोही अनुसार चाहिँ हाम्रा कार्यक्रम हाम्रा प्राथमिकताका प्राप्त क्षेत्रहरू आयोजनाहरूमा चाहिँ बजेटरी सपोर्ट मार्फत अन्तर्राष्ट्रिय सहायता परिचालन गरेर खर्चमा बढ़ोत्तरी गर्न सकिन्छ।
वैदेशिक सहायता परिचालनले मुलुकको समग्र पूँजीगत खर्च अनि वैदेशिक मुद्रा संचितमा चाहिँ कस्तो प्रभाव पार्छ?
आयोजना सञ्चालनमा यो वैदेशिक सहायताले ठूलो भूमिका खेलेको छ। वैदेशिक सहायताले चाहिँ स्रोत मात्र नभएर चाहिँ प्राविधिक सहायतादेखि लिएर हाम्रो फरेक्सलाई समेत मदत पुर्याउने गरेको छ।
वैदेशिक सहायता जुन आउँछ यो चाहिँ विगतमा बजेट भन्दा बाहिरबाट पनि खर्च हुने, बजेट भन्दा बाहिरबाट पनि आउने जुन एउटा गैर बजेटरी परम्परा जस्तो पनि थियो त्यसरी आइरहेको पनि थियो, अहिले पछिल्लो समयमा चाहिँ के छ?
अहिले अन्तर्राष्ट्रिय आर्थिक सहायतासँग सम्बन्धी सम्झौता गर्दा हाम्रो बजेट प्रणालीभित्र र नेपालको संविधानले व्यवस्था गरे बमोजिम र नेपालको महालेखा परीक्षकबाट गराउने व्यवस्था अनिवार्य गरिएको छ। र खुसीको कुरा 2022 हामीले संयुक्त राज्य अमेरिकासँग चाहिँ 79 अरबको चाहिँ डेभलपमेन्ट अब्जेक्टिभ एग्रीमेन्ट गरेका थियौं। त्यो पनि धेरै लामो प्रयासपछि हाम्रो बजेटिङ सिस्टम र चाहिँ नेपालको संविधानले व्यवस्था गरेको चाहिँ महालेखा परीक्षकबाट चाहिँ अडिट गराउने व्यवस्था चाहिँ सम्झौतामा समावेश गरिएको छ। र खुसीको कुरा चाहिँ महालेखा परीक्षकको अहिलेको प्रतिवेदनले पनि चाहिँ यो बजेट प्रणालीमा चाहिँ समावेश भएको हिस्सा बढ़ेको देखाएको छ।
आगामी आर्थिक वर्षको लागि यो वैदेशिक सहायताको प्रतिबद्धताको अवस्था कस्तो छ?
आगामी आर्थिक वर्ष पनि निकै राम्रो हुने लक्षण देखिएको छ, किनभने हामीले 5-6 चाहिँ सम्झौताहरू नेगोसिएसन गरेर सम्झौताका चरणमा रहेका छन्। विश्व बैंकसँग करिब 60 अरबको चाहिँ सहुलियतपूर्ण ऋणको सम्झौताको चरणमा छ, नेगोसिएसन सम्पन्न भएर विश्व बैंकको बोर्ड अफ डाइरेक्टरले स्वीकृत गरिसकेको अवस्था छ। साउन महिनाभित्रै त्यो 60 अरब बराबरको चाहिँ सहुलियतपूर्ण ऋणको सम्झौता गर्दैछौ। त्यस्तै 150 मिलियन स्टर्लिङ पाउन्डको संयुक्त अधिराज्यसँग अनुदानको सहायता सम्झौता हुँदैछ, त्यो भनेको करिब हाम्रो 27-28 अरब बराबरको अनुदान सहायता हो। त्यसपछि उनीहरूले यो वर्षको भन्दा यही हाराहारीमा चाहिँ आगामी वर्षमा पनि प्रतिबद्धता प्राप्त हुने अनुमान छ।
उहाँ हुनुहुन्थ्यो अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख एवं सहसचिव ईश्वरी प्रसाद अरियाल। अन्तर्राष्ट्रिय आर्थिक सहायताको विषयमा केन्द्रित रहेर हामीसँग कुराकानी गर्नुहुँदै
चालू आर्थिक वर्षको 11 महिनामा 9 खर्ब 4 अर्ब 18 करोड़ रूपियाँ बराबरको विप्रेषण आप्रभाव भएको छ। नेपाल राष्ट्र ब्याङ्कले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको 11 महिनाको विवरण अनुसार विप्रेषण आप्रभावमा 3.8% वृद्धि भएको हो। ब्याङ्कका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह 12.6% बढ़ेको थियो। अमेरिकी डलरमा आएको विप्रेषण आप्रवाह 1.5% वृद्धि भई 7 अर्ब 51 करोड़ रूपियाँ बराबर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह 10.5% बढ़ेको थियो। राष्ट्र ब्याङ्कका अनुसार गत जेठ मसान्तसम्म 9 अर्ब 45 करोड़ अमेरिकी डलर बराबर विदेशी मुद्रा संचिति रहेको छ। ब्याङ्कका अनुसार 2078 असार मसान्तमा 13 खर्ब 99 अर्ब 3 करोड़ बराबर रहेको कुल विदेशी विनिमय संचिति 15.9% कमी आई 2079 जेठ मसान्तमा 11 खर्ब 76 अर्ब 84 करोड़ कायम भएको छ। अमेरिकी डलरमा यस्तो संचिति 2078 असार मसान्त 11 अर्ब 75 करोड़ रहेकोमा 2079 जेठ मसान्तमा 19.6% कमी आई 9 अर्ब 45 करोड़ कायम भएको छ। नेपाल उद्योग परिसंघले स्वदेशी उत्पादन प्रवर्धन र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी केन्द्रित गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन सुझाएको छ। मंगलबार नेपाल राष्ट्र ब्याङ्कका गवर्नर महाप्रसाद अधिकारीलाई भेटेर अर्थतन्त्रको अहिलेको प्रतिकूलतालाई सम्बोधन हुने नीति ल्याउन परिसंघले सुझाव दिएको हो। लगानी योग्य तरलताको अभाव, भुक्तानी सन्तुलन, विश्व भूराजनीति र मूल्यवृद्धि जस्ता चुनौती सामना गर्ने गरी मौद्रिक नीति ल्याउन परिसंघले जोड़ दिएको छ। परिसंघले तरलताको राम्रो व्यवस्थापन, विदेशी मुद्रा नेपालमा भित्र्याउने एवं लगानीलाई उत्पादनशील र प्राथमिकता प्राप्त क्षेत्रमा निर्देशित गर्ने गरी मौद्रिक नीति ल्याउन पनि आग्रह गरेको छ। आगामी आर्थिक वर्ष नेपालको आयात, भुक्तानी सन्तुलन, विदेशी मुद्रा संचिति जस्ता बाह्य क्षेत्रमा सुधार हुने संकेत देखिएको भन्दै परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले समग्र मागमा संकुचन नआउने गरी मौद्रिक नीति ल्याउन सुझाव दिनुभयो। अधिकांश क्षेत्रमा मागमा कमी आएको कारण उद्योग व्यवसायको आयमा नकारात्मक प्रभाव पर्ने र यसले बैंक तथा वित्तीय संस्थाको लगानीलाई थप संकुचित बनाउने तर्फ सचेत हुन पनि परिसंघले नेपाल राष्ट्र बैंक समक्ष आग्रह गरेको छ।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।